यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। नारायणगढ मोगलिन सड़क खण्ड अन्तर्गत तीन खोलामा फेरि ठूलो पहिरो खसेपछि सड़क अवरूद्ध। पहिरो पछाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीद्वारा भेटवार्ता। निर्वाचनको तयारी, आवश्यक कानून संशोधन र स्रोत व्यवस्थापनका विषयमा छलफल। भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा जनताले महसुस गर्ने गरी काम गर्न सरकार प्रतिबद्ध रहेको संचार मन्त्री जगदीश खरेलको भनाई र विभिन्न 6 युरोपेली देशद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा। इजरायलको कड़ा आपत्ति। समाचार अब विस्तारमा। नारायणगढ मोगलिन सड़क खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका छ तीन खोलामा फेरि ठूलो पहिरो खसेपछि सड़क दुईतर्फी अवरूद्ध भएको छ। आज दिउँसो 4:55 ठूलो पहिरो गएको र त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पछाउन कठिन भएको डिभिजन सड़क कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिनुभयो। गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। सोमबार मात्रै दुईतर्फी सड़क सञ्चालनमा ल्याइएकामा आज पुनः पहिरो जाँदा सड़क अवरूद्ध भएको छ। प्रमुख लम्सालले पहिरो पछ्याउन लामो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभयो। निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा प्रतिनिधि सभाको विघटन भई आगामी फागुन 21 गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा आवश्यक कानून संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालन लगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहितका पदाधिकारीले छलफल गर्नुभएको हो। छलफलमा सहभागी कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले निर्वाचनको तयारीका सम्बन्धमा कुनै अवरोधहरू छन् भने त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गर्नुभएको छ। मन्त्री परिषदको सोमबारको कार्य विभाजन अनुसार उहाँलाई सामान्य प्रशासन मन्त्रालयको पनि कार्यभार थप गरिएको हो। आज पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो। मन्त्री खनालले कर्मचारीको आत्मसम्मानका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचार गर्ने कर्मचारीलाई भने कानूनअनुसार कार्यवाही गरिने स्पष्ट पार्नुभयो। यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री अनिल कुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै भूमि सुधारका क्षेत्रमा थुप्रै काम भए पनि किताकाट रोकिएका कारण विकास सम्बन्धी काम प्रभावित भएकाले भू उपयोग सम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न आवश्यक रहेको बताउनुभयो। यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका मन्त्री सिन्हाले आजै पदभाली गर्नुहुँदै जेन्जी पुस्ताले उठाएको मूल विषय भनेकै सुशासन, भ्रष्टाचार मुक्त समाज र स्वदेशमै रोजगारी सम्बन्धी विषय भएकाले सरकारले प्राथमिकता दिएर काम गर्ने बताउनुभयो। मन्त्री सिन्हाले भ्रष्टाचार छानबिन सम्बन्धी आयोग गठनको विषय आवश्यक छलफलपछि निष्कर्षमा पुगिने बताउनुभयो। नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको सिंहदरबार स्थित कार्यालयको निरीक्षण गर्नुभएको छ। त्यसक्रममा संचार मन्त्री खरेलले नेपालको प्रसारण पत्रकारितामा पुरानो इतिहास र विरासत बोकेको रेडियो नेपालकै समाचार तथा कार्यक्रम सुनेर आम नागरिकले सूचना लिने गरेको इतिहास स्मरण गर्नुभयो। परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरूमा महत्वपूर्ण भूमिका खेल्दै आएको रेडियो नेपालले बदलिदो समय अनुसार सूचना प्रविधिको उच्चतम प्रयोग गरी अरू संचार माध्यमहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड़ दिनुभयो।
रेडियो नेपाल भनेको चाहिँ नेपाली आम संचार माध्यमको इतिहास हो र जनताको जीवनसँग जोड़िएको यो संस्था हो। ऐतिहासिक धरोहर हो हाम्रो र यो एउटा गर्विलो वर्तमान पनि हो र यसलाई भविष्यमा पनि हामीले अब विभिन्न निजी क्षेत्रबाट आएका संचार माध्यमहरूसँग प्रतिस्पर्धी बनाउँदै अझै जनतासँग हाम्रा समाचार कार्यक्रम अथवा सूचना शिक्षा मनोरञ्जन मार्फत चाहिँ जनतालाई जोड्नुपर्छ। सामाजिक सञ्जालसँग पनि जोडेर हामीले अलिकति पुरानो अलिकति परम्परागत शैलीबाट अब डिपार्चर भएर यसलाई आधुनिक समाज आधुनिक विश्व र आधुनिक जेनेरेसनसँग सुहाउने यो नयाँ नेपालको साँच्चीकै समावेशी आवाज बनाउने कुरामा एउटा सरकारको तर्फबाट मन्त्रालयको तर्फबाट र मन्त्रीको तर्फबाट रेडियो नेपाल परिवारलाई जनतासँग अझै थप परिमार्जित भएर जोडिने कुराहरूमा मेरो समर्थन रहन्छ।
मन्त्री खरेलले रेडियो नेपालको संगीत स्टुडियो प्रसारण स्टुडियो समाचार कक्ष तथा नाट्य स्टुडियो र भदौ 24 गतेको प्रदर्शनबाट पुगेको क्षतिको समेत अवलोकन गर्नुभयो। मन्त्री खरेलका साथमा मन्त्रालयका सचिव राधिका अरियाल पनि सहभागी हुनुहुन्थ्यो। नवनियुक्त मन्त्री खरेललाई सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपाने निमित्त नायब कार्यकारी निर्देशक पुष्कर राज गौतम लगायतका पदाधिकारीहरूले रेडियो नेपालमा स्वागत गर्नुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जनतालाई सुशासनको अनुभूति दिलाउँदै फागुन 21 गते हुने आम निर्वाचनको वातावरण बनाउनु नै अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउनु भएको छ। नेपाल टेलिभिजनमा आज आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा संचार मन्त्री खरेलले सुशासन कायम गर्न र निष्पक्ष निर्वाचन बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुने बताउनुभयो। संचार मन्त्री खरेलले सुशासन जेनजी आन्दोलनले उठाएको मूल मुद्दा भएकाले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा जनताले महसुस गर्ने गरी काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
यो सरकारको तीनवटा म्याण्डेट हो, फागुन 21 गते शान्तिपूर्ण स्वतन्त्र र धाँधली रहित चुनाव गराउनको लागि निर्वाचन आयोगलाई जस्तो जस्तो वातावरण चाहिन्छ त्यो वातावरण सरकारले मिलाइदिने र सबैले चुनावमा भाग लिन सक्ने वातावरण तयार गर्ने सरकारको दायित्व हो, त्यसलाई सरकारले अर्जुन दृष्टिमा राखेको छ। अर्को कुरा, जेनजी आन्दोलनले उठाएको माग भनेको सुशासनको कुरा हो, भ्रष्टाचार नियन्त्रणको कुरा हो, विधिको शासन हो, चुस्त दुरूस्त सार्वजनिक सेवा प्रवाहको कुराहरू हो, त्यो कुराहरूलाई जनताले महसुस हुने गरेर अगाडि बढ्ने। र तेस्रो कुरा भनेको यो जति क्षति भएको छ जनधनको यसको छानबिन गरेर त्यसको कारवाहीको प्रक्रिया अगाडि बढाउने मुख्य त कुराहरू यिनै हुन्।
कार्यक्रममा संचार मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण पीएसबीले राष्ट्रप्रति जिम्मेवार र जवाफदेही रहने गरी स्वतन्त्र रूपमा काम गर्न र जनताका मुद्दालाई खरो रूपमा उठाउन निर्देशन दिनुभयो। यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले पीएसबीले जनभावनालाई केन्द्रमा राखेर प्रसारण सामग्रीहरू उत्पादन गर्नुपर्ने बताउनुभयो। संचार सचिव अरियालले पछिल्लो समय संचारकर्मीको सुरक्षा चुनौती बढ़दै गएको प्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्नुहुँदै पत्रकारिता पेशालाई सुरक्षित र मर्यादित बनाउन सबैसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण पीएसबीका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले दिगो र भरपर्दो आर्थिक स्रोत सुनिश्चित हुन सके मात्रै पीएसबीलाई बजार र सरकार दुवैको दबावबाट मुक्त बनाउन सकिने बताउनुभयो। कार्यक्रममा संचार मन्त्री खरेलले हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार 2082 पत्रकार सुरेश रजकलाई मरणोपरान्त प्रदान गर्नुभएको छ। नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन शाखाले प्रदान गर्ने हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारको राशि 1,00,000 रूपियाँ नगद र सम्मान पत्र रहेको छ। पत्रकार सुरेश रजकको गएको चैत्र 15 गते काठमाडौँको तीनकुनेमा भएको आन्दोलनको समाचार संकलनका क्रममा आगलागीमा परि निधन भएको थियो। यस्तै समारोहमा संचार मन्त्री खरेलले नेपाल टेलिभिजनका समाचार सम्पादक प्रदीप कुमार चापागाई, अपरेशन महाशाखा प्रमुख रोशना देवी तुलाधर र कार्यकारी दृश्य सम्पादक मिश्रीलाल यादवलाई दीर्घ सेवा सम्मान समेत प्रदान गर्नुभएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा जानकारी लिनुभएको छ। केशर महल स्थित मन्त्रालयमा मन्त्री पुनले आज सचिवद्वय चुडामणि पौडेल र विश्वबाबु पुडासैनी लगायत महाशाखा प्रमुख र माथहत निकायका कामबारे जानकारी लिनुभएको हो। मन्त्रालयका प्रवक्ता शिव कुमार चापकोटाका अनुसार उहाँले विज्ञान र प्रविधि क्षेत्रमा स्रोत साधन वृद्धि गरी विद्यालय स्तरदेखि कम्प्युटर शिक्षालाई महत्व दिन निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। देशका 74 जिल्लामा करिब 5,000 जनामा डेंगीको संक्रमण देखिएको इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले डोल्पा, हुम्ला र मनाङ जिल्ला बाहेक अरू 74 जिल्लामा 4,814 जनामा संक्रमण देखिएको बताउनुभयो। संक्रमणबाट हालसम्म 2 जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैंभर जिल्लामा मालवाहक सवारीको साधन टिपर संचालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको गत भदौ 30 गतेको निर्णय अनुसार हिजो 6 गतेदेखि असोज 22 गतेसम्म दशैंभर जिल्लामा टिपर संचालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स लगायत थप 6 युरोपेली देशले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका छन्। न्यूयर्कमा संयुक्त राष्ट्रसंघको साधारण सभाका क्रममा फ्रान्स सहित एन्डोरा, बेल्जियम, लक्जमबर्ग, माल्टा र मोनाकोले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका हुन्। त्यसक्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोनले इजरायल र प्यालेस्टाइन बीच चलिरहेको युद्ध रोक्न प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने निर्णय लिइएको बताउनुभयो। यसअघि हालै स्पेन, नर्वे, आयरल्याण्ड, बेलायत, क्यानाडा लगायत शक्तिशाली राष्ट्रले पनि प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका थिए। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 पहिलो 2 महिनामा पूर्वी नाकाकर भित्ताबाट 8,19 करोड मूल्य बराबरका माल वस्तु नेपालमा आयात भएका छन्। गत आर्थिक वर्ष 2081-82 सोही अवधिको तुलनामा नेपालमा हुने आयात 68,08,00,000 अर्थात 9% बढ़ेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा 7,50,92,00,000 बराबरका वस्तु तथा सामान नेपालमा आयात भएका थिए। चालू आर्थिक वर्षको साउन भदौ महिनामा सो नाकाबाट हुने निर्यात भने घटेको छ। 2 महिनामा 3,06,37,00,000 बराबरका सामान विभिन्न मुलुकमा निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा 3,86,28,00,000 मूल्य बराबरका सामान सोही नाका हुँदै निर्यात भएका थिए। पर्साको बीरगंज क्षेत्रमा हुने अवैध चोरी पैठारी, भन्सार छली र चोरी निकासी नियन्त्रण गर्न सुरक्षा व्यवस्थामा कड़ा पारिएको छ। चालू आर्थिक वर्षको 2 महिना बित्दा बीरगंज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपछि सुरक्षा व्यवस्थामा कड़ाई गरिएको हो। भन्सार विभागले कार्यालयलाई चालू आर्थिक वर्षको 2 महिनामा 43,03,11,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। 2 महिनाको अवधिमा लक्ष्यको 90.99% अर्थात 39,15,00,000 रूपियाँ मात्रै राजस्व संकलन भएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
झापा महिला गोल्ड कपको विजेता टोलीले 10,00,000 रूपियाँ पाउने भएको छ। मंगलबार एक कार्यक्रमका बीच गोल्ड कप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो। नेपालकै अहिलेसम्मकी सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता कार्तिक 15 गतेदेखि 22 गतेसम्म हुँदैछ। प्रतियोगिताको दोस्रो हुने टोलीले 5,00,000 रूपियाँ पाउनेछ। त्यस्तै सर्वोत्कृष्ट खेलाड़ीलाई 1,50,000 रूपियाँ प्रदान गरिने गोल्ड कपका अध्यक्ष सन्तोष थोप्रामले जानकारी दिनुभयो। त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फ्राइडर, उदयमान खेलाड़ी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले 25,000 रूपियाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद 15,000 र ट्रफी प्रदान गरिनेछ। शिवस्ताक्षीको दुधे रंगशालामा हुने प्रतियोगितामा 8 टोलीको सहभागिता रहने बताइएको छ। नेपालका 3 विभागीय टीम त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लबका महिला टीमको सहभागिता टुङ्गो लागिसकेको छ। त्यस्तै भारत र भूटानको समान 1 तथा बाँकी 3 टोली नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। निजी व्यापारी घरानाबाट सञ्चालन हुँदै आएको नेपाल सुपर लीग एनएसएल अनिश्चित भएको छ। गत मेमा काभ्रेको धुली खेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ एन्फाको साधारण सभाले वार्षिक क्यालेण्डर सार्वजनिक गर्दै एनएसएलको 4th संस्करण आयोजना गर्न सेप्टेम्बरदेखि नोभेम्बरको समय दिएको थियो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नारायणगढ़ मोगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलामा फेरि ठूलो पहिरो खसेपछि सड़क अवरूद्ध, पहिरो पछ्याउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीद्वारा भेटवार्ता, निर्वाचनको तयारी, आवश्यक कानून संशोधन र स्रोत व्यवस्थापनका विषयमा छलफल। भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा जनताले महसुस गर्ने गरी काम गर्न सरकार प्रतिबद्ध रहेको संचार मन्त्री जगदीश खरेलको भनाई र विभिन्न 6 युरोपेली देशद्वारा प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा, इजरायलको कड़ा आपत्ति। राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।